الحمد لله رب العالمين، وصلى الله وسلم على رسوله الكريم ونبيه الأمين وعلى آله وأصحابه أجمعين، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. إن أول بيت وضع للناس للذي ببكة مباركا وهدى للعالمين، فيه آيات بينات مقام إبراهيم، ومن دخله كان آمنا، ولله على الناس حج البيت من استطاع إليه سبيلا، ومن كفر فإن الله غني عن العالمين. وعن أبي هريرة رضي الله عنه قال: سئل رسول الله صلى الله عليه وسلم: أي العمل أفضل؟ قال: إيمان بالله ورسوله. قيل: ثم ماذا؟ قال: الجهاد في سبيل الله. قيل: ثم ماذا؟ قال: حج مبرور. اللهم صل وسلم على النبي الأمي وعلى آله وأصحابه وبارك وصل وسلم عليه. آج کل اللہ تبارک و تعالی کے فضل و احسان سے اشہر حج شروع ہو چکے ہیں، اور دنیا کے کونے کونے سے، مختلف علاقوں سے مسلمانان عالم اپنا سفر کا بوریا بستر باندھ کر اللہ کے حضور پیش ہونے کے لیے تشریف لے جا رہے ہیں. بہت سے ایسے ہیں جو جانا چاہتے ہیں لیکن ابھی تک ان کو موقع میسر نہیں آیا. بہت خوش نصیب ایسے ہیں جو ایک دفعہ یا ایک سے زائد دفعہ جا چکے ہیں. اللہ تبارک و تعالی نے قرآن کریم کے اندر جہاں پہ کعبہ مقدسہ اور حضرت ابراہیم علیہ السلام کا ذکر فرمایا، تو وہاں پہ سب سے پہلے کعبہ مشرفہ کی فضیلت بیان فرمائی. ان اول بیت وضع للناس للذی ببکہ مبارک، اللہ تبارک و تعالی نے وہ انسانوں کے لیے، امت کے لیے جو خیر و برکت کا سر چشمہ، اللہ کی رحمتوں کا مرکز، ایمان کا مرکز قائم فرمایا، وہ کعبہ مشرفہ ہے. فیہ آیات بینات مقام ابراہیم، اس کے فضائل میں بہت بڑی بڑی اللہ تبارک و تعالی کی نشانیاں واضح. کعبہ ہے، کعبے کے متعلقات ہیں، صفا مروہ ہے، مکہ ہے، حرم ہے، مسجد ہے، اور اس کی خصوصیات میں سے ومن دخلہ کان آمنا، جو اس میں داخل ہو جائے تو وہ امن سے ہو جاتا ہے. انسان کی جو فطرت ہے، جو بنیاد ہے، وہ امن کے خلاف ہے. اسی لیے تو فرشتوں نے جب انسان کا نمونہ اور انسان کا پیدائش دیکھی تو فرمایا اللہ تبارک و تعالی سے کہ یہ تو فساد والا معلوم ہوتا ہے، خون بہانے والا، قتل و قتال والا، لیکن اللہ تبارک و تعالی نے دنیا کے اندر جو جنت کا ٹکڑا اور نمونہ پیش کیا ہے ایمان والوں کے لیے، وہاں پہ یہ بہیمانہ اعمال اور انسان اپنی فطرت چھوڑ کے صرف اور صرف اللہ کی عبدیت کا اظہار کرتا ہے. غور کرنے کی بات ہے کہ دنیا کے اندر لوگ جاتے ہیں گھومنے پھرنے، और जहां भी जाते हैं वहां कोई खास किस्म की ऐसी अट्रैक्टिव कोई इस किस्म का इमारत या इलाका या खूबसूरती होती है वो देखने जाते हैं। स्कूलों की छुट्टियां थी, बच्चे माँ बाप के साथ निकल गए, कोई सरसब्जा देखने जा रहा है, कोई दुनिया की अजीब और गरीब ताजमहल देखने चले गए और इस किस्म की इमारतें देखने चले गए, इसलिए कि वहां पे एक खास किस्म का एक जमीन से बनाया हुआ या मटेरियल से बनाया हुआ एक नमूना मौजूद है। और ये इंसान की फितरत है कि वो इस किस्म की चीजों की तरफ मुतवज्जे होता है, उसको प्यारी लगती हैं। और दूसरी तरफ अल्लाह तबारक व तआला का अजीम घर बैतुल्ला चंद ईंटों से बना हुआ, गारे की मट्टी से बना हुआ और देखने में आम घर की तरह मालूम होता है, दीवारें हैं, दरवाजा है, छत है, उसके ऊपर कपड़ा डाला गया है, लेकिन उस तरफ ईमान वालों की और मुसलमानों की मोहब्बत और कशिश वो बहुत ज्यादा है। दुनिया के कोई खूबसूरत जगह आपने एक दफा देख ली तो आप दोबारा जाने से परहेज करेंगे। ईमान वाला जब एक दफा काबे के सामने पहुंच जाए तो वो इसी फिक्र में लगा होता है कि अब मुझे वापस भी जाना है और मैं दोबारा यहां कैसे पहुंचूंगा। अल्लाह तबारक व तआला ने काबा और काबा मुशर्रफा के इलाके को, मक्कतुल मुकर्रमा को जो शरफ अता फरमाया है, कुरान करीम के अंदर बाकायदा वहादल बलदिल अमीन कसम है इस अमन वाले शहर की। अल्लाह तबारक व तआला कुरान करीम में जब किसी चीज की कसम खाए तो उसकी आजमत, उसकी अहमियत, उसकी बड़ाई, उसके बारे में अल्लाह तबारक व तआला की तरफ से मुसलमानों को समझाना मकसूद होता है। वरना जात के लिहाज से, अजमत के लिहाज से, बड़ाई के लिहाज से अल्लाह वहदहू ला शरीक से बढ़कर कायनात में कुछ नहीं। तो ये हज और उमरे का सफर इंतहाई मुबारक सफर है। आप सल्लल्लाहु अलैहि वसल्लम से पूछा गया कि सबसे बेहतरीन और अफ़दल अमल कौन सा है। आप सल्लल्लाहु अलैहि वसल्लम ने सबसे पहले ईमान का जिक्र फरमाया कि अल्लाह और उसके रसूल पर सच्चा ईमान लाना, इससे बढ़कर कोई अमल नहीं है। सहाबी ने सवाल किया कि इसके बाद अगर कोई अच्छा अमल है, बड़ा अमल है, तो वो क्या है। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अल जिहादु फी सबीलिल्लाह, अल्लाह के रास्ते में अपने वसाइल, अपनी जान, अपना माल, अपनी हिम्मत खर्च करना, ये सबसे बड़ा अमल है। फिर सहाबी ने सवाल किया कि इसके अलावा बड़ा अमल बताइए। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया हज मबरूर, मबरूर हज बहुत बड़ा अमल है। ये अल्फाज आपने कई दफा सुने होंगे, हज मबरूर। मबरूर का क्या मतलब है? उलमा फरमाते हैं कि मबरूर उस हज को बोलते हैं कि जिसमें न कोई गुनाह हो, न कोई उसमें जिनायत हो, न उसमें अल्लाह के हुक्म की खिलाफवर्जी हो, न फिस्क व फजूर हो हज के दौरान। और जब हज के अंदर आप पहुंच जाएं तो आइंदा के लिए अपने तमाम गुनाहों से बरात, तौबा, इस्तगफार, उनसे इजतनाब का अल्लाह से वादा करना, ये जरूरी है। और जब वहां से रुखसत हो जाए और अपने इलाके में तशरीफ ले आए तो फिर वहां पर उस हज का असर और उस हज की नूर, खूबसूरती वो आपके अंदर नजर आनी चाहिए। ये है हज मबरूर। हदीस शरीफ में आता है कि अल उम्रतु बैनल उम्रते कफारतुन लिमा बैनहा, एक उम्रे से दूसरे उम्रे के दरमियान जो मोमिन के आमाल हैं उसमें जो खताएं हुई हैं, जो गुनाह हुए हैं, वो माफ हो जाते हैं, कफारा है उसके लिए। वल हज्जुल मबरूर लैस लहू जज़ाउन इल्लल जन्ना, और अगर किसी ने मकबूल और बेहतरीन हज कर लिया तो अल्लाह तबारक व तआला उसको इसके बदले में सिर्फ और सिर्फ जन्नत ही अता फरमाते हैं। ہمارے بزرگان دین کا حج، ہمارے بزرگان دین کے عمرے، عظیم اور بہترین قسم کا ایک ہمارے اسلاف کا طریقہ چلا آ رہا ہے۔ امام ابو حنیفہ رحمہ اللہ کے بارے میں مورخین لکھتے ہیں کہ آپ نے 50 سے زائد حج کیے اپنی زندگی میں، حالانکہ اس زمانے میں حج کرنا آسان کام نہیں تھا۔ اللہ تبارک و تعالی نے قرآن کریم میں فرمایا، وَلِلَّهِ عَلَى النَّاسِ حِجُّ الْبَيْتِ، اور اللہ کے لیے مسلمانوں پر حج فرض ہے، من استطاع الیہ سبیلا، اس کے لیے جو وہاں پہنچنے پر قدرت رکھتا ہو۔ آج کل کے زمانے میں تو پیسے جمع کر کے ٹکٹ خرید لی جائے اور حج کی منظوری ہو جاتی ہے۔ پہلے زمانے میں حجاج کے لیے مسائل ہوا کرتے تھے، یہ جہاز، گاڑیاں، ریل، یہ چیزیں موجود نہیں تھے، خچروں پہ، گھوڑوں پہ سفر کیا جاتا تھا، اور جاتے ہوئے حاجی وصیت کر کے جاتا تھا، کیا پتہ واپس زندہ آئے یا نہ آئے۔ اور بعض موقع پہ تو ایسا بھی ذکر کیا گیا ہے کہ بیویوں کو طلاق دے کر گئے، اتنا طویل سفر ہوتا تھا، 6-6 مہینے گھر سے دور رہنا پڑتا تھا۔ اور امام بخاری رحمہ اللہ نے اس بارے میں جو باب قائم کیا ہے، باب و اجر العمرۃ علی قدر النسب، کہ جتنا بندہ اللہ کی عمرے کے لیے، حج بیت اللہ کے لیے مشقتیں برداشت کرتا ہے، جتنا اس کو تکالیف کا سامنا ہوتا ہے، اتنا ہی اللہ اس کو عظیم اجر عطا فرماتے ہیں۔ نبی کریم صلی اللہ علیہ وسلم 9 سال تک مدینہ منورہ میں تشریف فرما رہے، لیکن اسلام کے نشر و اشاعت میں، صحابہ کی تعلیم میں، اور اسی طرح غزوات میں، تبلیغ میں مصروف رہے۔ اور 9 سال بعد آپ صلی اللہ علیہ وسلم نے اعلان فرمایا، حج پر جانا ہوگا۔ حضرت جابر فرماتے ہیں کہ آپ صلی اللہ علیہ وسلم اور آپ کے صحابہ مدینہ منورہ سے نکلے، اور ذوالحلیفہ جو مدینہ کا میقات ہے، وہاں سے آگے حاجی اور معتمر کو اجازت نہیں ہے جانے کی بغیر احرام کے، وہاں تشریف فرما، اور دیکھتے ہی دیکھتے اتنے افراد جمع ہو گئے، اتنے صحابہ جمع ہو گئے کہ ایک عظیم مجمع جمع ہو گیا۔ اور آپ صلی اللہ علیہ وسلم نے ذوالحلیفہ میں رات گزاری، احرام باندھا، اور پھر آپ آگے تشریف لے گئے۔ جب آپ اپنی سواری پہ سوار ہوئے تب بھی آپ نے تلبیہ پڑھا، اور جب سواری چلنے لگی تب بھی آپ نے تلبیہ پڑھا، اور جب آپ احرام باندھ چکے تھے تب بھی آپ نے تلبیہ پڑھا ہے۔ علماء کرام نے اس بارے میں وضاحت کی ہے کہ حج کے اندر جتنا زیادہ تلبیہ پڑھا جاتا ہے، اتنا زیادہ وہ قبولیت کی علامت ہے۔ حدیث شریف میں آتا ہے، افضل الحج العج والثج، آپ سے پوچھا گیا کہ بہترین حج کون سا ہے، آپ نے فرمایا جس میں زیادہ آواز بلند ہو، لبیک اللہم لبیک، بلند آواز سے پڑھا جائے، اور جس میں زیادہ قربانی اللہ کے راستے میں ہو، وہ بہترین حج ہے۔ تو حجاج کرام، اور جن کو اللہ تبارک و تعالی نے زندگی میں کبھی بھی موقع عطا فرمایا، تو وہ آپ صلی اللہ علیہ وسلم کی سنتوں کا پورا خیال رکھیں، اور اس قسم کے اعمال کہ جو عام طور پہ عوام اس کے بارے میں بے خبر ہے، یا اس کے بارے میں توجہ نہیں دیتی، جیسے تلبیہ ہے، جیسے احرام کے جنایات سے دور رہنا ہے، جیسے تقویٰ ہے، جیسے اللہ کا ذکر ہے، جیسے حج سے پہلے بیت اللہ پہنچنے کی فکر ہے، ان معاملات کے اندر خاص توجہ کی ضرورت ہے۔ اللہ تبارک و تعالی نے جو عظیم احسان فرمایا اور مسلمانوں کو دنیا کے اندر توفیق عطا فرمائی کہ وہ حج پہ چلے جائیں، روایات میں آتا ہے کہ کعبہ کے اوپر آسمانوں میں یہی جو خلا ہے، یہی جو علاقہ ہے، یہ آسمانوں میں بھی کعبہ ہے، اور وہاں پہ فرشتے اللہ کے حضور طواف کرتے ہیں، اور ایک فرشتے کو جب سے وہ کائنات قائم ہوئے ہیں آخرت تک ایک دفعہ موقع ملے گا، اس کے بعد دوبارہ موقع نہیں ملنا۔ اس کے مقابلے میں مسلمانوں کو، اہل اسلام کو، اللہ تبارک و تعالی نے عظیم موقع عطا فرمایا ہے۔ جیسے ایک مشین ہوتی ہے، اس کو ایک عرصے تک چلا لیا جائے तो उसके बाद उसकी सर्विस की जरूरत होती है, उसकी ओवरहॉलिंग की जरूरत होती है। इसी तरह मोमिन के ईमान वहां जाके ताजा और तरोताजा हो जाता है। अल्लामा यूसुफ बनोरी रहमतुल्लाह अलैह, हमारे कराची के बड़े उलमा में से, बर्रे सगीर के बड़े उलमा में से, उनके बारे में मैंने सुना, वो फरमाया करते थे कि मैं बार बार उमरे पे जाता हूं और हज पे जरूर जाता हूं, हालांकि मैं ज्यादा तवाफ भी नहीं कर सकता और उमरे भी बहुत ज्यादा नहीं कर सकता, तबीयत आवारिज टांगों में तकलीफ की वजह से। तो शागिर्दों ने पूछा, हजरत फिर आप बार बार क्यों जाते हैं? फरमाया, मैं वहां अपनी बैटरी चार्ज करने जाता हूं, यहां आता हूं, काम करता हूं, मदारिस के, उलमा के, दीन के, अवाम के साथ मिलता जुलता हूं, एक वक्त आता है कि मेरी बैटरी, उसको चार्जिंग की जरूरत पड़ती है, मैं वापस काबतुल्लाह के सामने पहुंच के वहां बैठ के अल्लाह के घर को देखता हूं और उससे मेरा ईमान ताजा हो जाता। तो अपने ईमान की ताजगी के लिए, अपने आमाल के निखारने के लिए, अपनी नमाजों की हिफाजत के लिए वहां पे जाना और नियत करना, ये एक बहुत बेहतरीन अमल है। आजकल ऐसे ना समझे भी निकल आए, कहते हैं कि उम्रे पे क्यों जा रहे हो, पैसे मुझे दे दो, मैं फलानी जगह पे खर्च कर देता हूं, गरीबों का भला हो जाएगा। और हाजी साहिबान से कहते हैं कि हज पे क्यों जाते हो, और एक बड़ा नाम नेहात किस्म का गुजरा, वो तो बाकायदा खुले आम बोलता था कि कोई जरूरत नहीं है हज उम्रे पे जाने की, हमारे ऑर्गेनाइजेशन में और इसमें पैसे जमा कराओ ताकि मैं और ज्यादा एम्बुलेंसें खरीद लूं। अरे भाई, आप सल्लल्लाहु अलैहि वसल्लम से बढ़कर तुम्हें उम्मत की फिक्र है, सहाबा से ज्यादा तुम जानते हो कि उम्मत की इस्लाह कैसे हो सकती है। आइम्मा किराम और हमारे असलाफ और ताबईन ने उम्रे गुजार दी हज और उमरे की कोशिशों में, उनको समझ नहीं आई, इनको समझ में आ गई कि पैसे कहां खर्च होने चाहिए। आप सल्लल्लाहु अलैहि वसल्लम ने बाकायदा हदीस शरीफ में आता है, ताबिउ बैनल उमरते वल हज, तुम कोशिश करो कि ज्यादा से ज्यादा उमरे और हज करो, फइन्नहुमा तनफियानिल फकर, ये फकर को खत्म करते हैं, कमा तुम फिल कीरो अल खबथ मिनल हदीद, जैसे कि पॉलिश और रगड़ा वो पुराने लोहे से जंग को खत्म कर देता है। एक तरफ हमारे प्यारे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के इरशादात हैं, आपकी सुन्नतें हैं, और दूसरी तरफ अपने आप को अकले कुल समझने वाले चंद नामाकूल किस्म के अफराद हैं। ये मुसलमान के ईमान के ऊपर है, उसके जज्बे पे है, और उसको कितने उलमा से निस्बत है, कितना उसने इल्म हासिल किया है ताकि वो गुमराही से बच सके और अपने आमाल को दुरुस्त कर सके। अल्लाह तबारक व तआला ने इस दीन को कामिल नाजिल फरमाया है। ऐसा नहीं है कि तमाम के तमाम पैसे आप उम्रे पे खर्च कर दें, आपके जितने वसाइल हैं वो तमाम के तमाम आप हज पे खर्च कर दें, बल्कि ज़कात का भी हुक्म दिया है, वो किसके लिए है? गुराबा फुकरा मसाकीन के लिए। उसके अलावा सदकात और खैरात का भी हुक्म दिया है, वो किसके लिए है? गुराबा और मसाकीन के लिए। फितरे का हुक्म दिया है, जब मुसलमान से गलती हो जाए तो कफारे का हुक्म दिया है। ये सब है ना फुकरा और मसाकीन और हमारे मुआशरे के लिए। सारा का सारा बोझ अल्लाह के घर की तरफ जाने पे क्यों खर्च किया जा रहा है? तो मेरे मोहतरम सामईन किराम, तुलबाए किराम, अल्लाह तबारक व तआला ने जो काबे मुअल्ला को मकाम अता फरमाया है वो इस उम्मत के लिए बाइस फखर है। काबा से और हिजाज से मोहब्बत वो हमारे ईमान का हिस्सा है। वहां आना जाना, वहां जाने के लिए शौक रखना, ये आरजू रखना, ये ईमान की अलामत है। अगर किसी के दिल में खुदा ना खास्ता आज तक ये उम्मीद ही ना उठी, ये शौक ही ना उठा कि मैं भी जाऊं और वहां अल्लाह के सामने रोऊं, तो ये ईमान के नाकिस होने की दलील है। बड़े से बड़ा गुनाहगार ही क्यों ना हो, बड़े से बड़ा फासिक फाजिर ही क्यों ना हो, लेकिन जब काबा के पर्दे को पकड़ ले और अल्लाह के सामने अपने गुनाहों की माफी मांगे, अल्लाह तबारक व तआला माफ फरमाते हैं। काबा में हजरे अस्वद से लेके दरवाजे के दरमियान का जो इलाका है उसको कहते ही मुल्तजम है। मुल्तजम यानी जिसके साथ बंदा चिपक जाए, लाजिम हो जाए। ये वो मकाम है कि जहां पे मुसलमानों को आप सल्लल्लाहु अलैहि वसल्लम ने अहादीस में मुख्तलिफ रिवायात में तरगीब फरमाई है कि यहां दुआ रद्द नहीं होती, जो भी बंदा मांगे जायज अल्लाह तबारक व तआला अता फरमा देते हैं। एक बुजुर्ग फरमाते हैं कि मैं अपने वालिद के साथ हज पे गया, अराफात ने देखा कि एक शख्स इंतहाई आजिजी के साथ दो चादरों में लिपटा हुआ अल्लाह के सामने जारों के तार रो रहा है, अपने गुनाहों की माफी मांग रहा है और अल्लाह से मदद तलब कर रहा है। मेरे वालिद ने कहा, पहचाने ये कौन है? बुजुर्ग फरमाते हैं, मैंने कहा नहीं, मैं नहीं पहचाना। फरमाया कि उन्जुर इला जब्बार अर्द, जमीन के जब्बार को देखो, कैफ यतदर्रउ इला जब्बार समा, आसमान के असल जब्बार के सामने क्या हालत हुई हुई है। ये रोने वाला शख्स, अल्लाह के सामने गिड़गिड़ाने वाला, ये खलीफा हारून रशीद रहमहुल्लाह थे, बनू अब्बास के अजीम खलीफा हैं, इस्लाम के तूल व अर्ज के मालिक थे, इनके मुकाबले में कोई और ताकत दुनिया में नहीं थी। लेकिन अराफात में बुजुर्ग ने उनको इस हालत में देखा है कि वो हैरान रह गए कि ऐसा भी होता है। असल मालिक, असल आका, असल दाता वो अल्लाह वहदहु ला शरीक है। दुनिया के लोगों से, दुनिया के खजानों से, मटीरियलिज्म से नजर उठा लीजिए, अल्लाह पे नजर रखिए, अल्लाह तबारक व तआला से तलब कीजिए। वो अजीम घर है, वो अजीम खुदा का घर है, जो वहां तलब करेंगे अल्लाह तबारक व तआला अता करेगा। इसके साथ साथ एक अजीब नजारा नजर आता है कि दुनिया के कोने कोने से अफराद आए, ऐसे ऐसे इलाकों से मुसलमान आते हैं कि वहां आपके और हमारे इल्म में भी नहीं कि अच्छा यहां भी मुसलमान है, और सब के सब एक ही काम में मसरूफ, एक जैसा लिबास, एक जैसा हुलिया और एक जैसा माहौल, एक अल्लाह की इबादत, एक अल्लाह वहदहु ला शरीक पे ईमान और एक जगह काबा की इबादत और हज अरफात में, मुजदलिफा में, मिना में। ये अल्लाह तबारक व तआला ने जो इस्लाम का हमें फलसफा अता किया है कि तुम में से कोई किसी से बेहतर नहीं मगर तकवा में, उसका एक अमली मुजाहरा है। आम तौर पे इम्तियाज कैसे होता है? ऐसे होता है कि जो बड़े अमीर साहब हैं उनका लिबास अच्छा है, उनकी आवभगत है, उनके साथ लोग हैं, उनकी वजाकत अलग से नजर आती है, तो फरमाया लिबास बदलना पड़ेगा। दो चादरें ले लो और सीने की इजाजत नहीं है, बगैर सिली हुई चादरें बनाओ। सिंगार अमीर लोग करते हैं, बादशाहान और उमरा आला तरीन खुशबुएं लगाते हैं और अपने आप को अच्छा रखते हैं। फरमाया खबरदार के खुशबू लगाई, खबरदार के बाल कंगी किए, खबरदार के कोई काट पीट की, नाखून काटे या बाल काटे। ये सब तालीमात का मकसद क्या है? ये तालीमात का मकसद अल्लाह वहदहु ला शरीक के सामने इस बात का इजहार है कि सब बराबर हैं। फकीर परागंदा हाल जो बुरे हाल में आया है वो भी देखने में आपको एक आम आदमी मालूम होगा, और जो किसी मुल्क का बादशाह हो वो भी आपको देखने में वही आदमी मालूम होगा। और गौर कीजिए अल्लाह तबारक व तआला की अजीम जात कि वहां जो चला जाए, हदीस शरीफ में आता है अल उमारो वल हुज्जाजो वफदुल्लाह, जो उम्रे के लिए आए और जो हज के लिए आए ये अल्लाह के मेहमान हैं। अल्लाह ने इनको दावत दी, इब्राहिम अलैहिस्सलाम को हुक्म दिया था वह अज़्ज़िन फिन्नास बिल हज, और आप ऐलान कर दीजिए लोगों में हज का, या तू करे जाला, ये आपके पास चले आएंगे पैदल भी, वाला कुल्ल बामिर यातीद मिन कुल्ल फज्जन अमीक, और जिसके पास एक कमजोर सी उठनी भी होगी वो भी अगर ईमान रखता है तो हज में पहुंचने की कोशिश करेगा। इब्राहिम अलैहिस्सलाम ने जो वो आजान दी है, वो जो ऐलान किया है हज का, आज हम और आप उसका जवाब दे रहे हैं। अब इसका अजर क्या है, इसका सवाब क्या है? हजरत उमर से रिवायत है, फरमाते हैं इन दाऊहु अजाबहु, तुम जाके वहां अल्लाह को पुकारो तुम्हारी दुआ कबूल होगी, व इन इस्तगफरूहु गफर लहुम, और अगर गुनाहों की माफी मांगते हो तो अल्लाह गुनाह माफ फरमाएंगे। आप गौर कीजिए हर किस्म की अहादीस जो हज से मुतालिक हैं उसका खुलासा कलाम यह होता है कि गुनाह माफ हैं, जाओ मजे करो, अब अपने ईमान को मजबूत करते जाओ। मन हज्जा वलम यरफुस वलम यफसुक रजअ कयौमिन वलदतहु उम्मुह, हज किया उसमें रफस नहीं किया, अल्लाह के अल्लाह ने जिन कामों से रोका था वो नहीं किए, और फिस्क व फुजूर के मुर्तकिब नहीं हुए, बिल्कुल ऐसे लौटेंगे जैसे आज पैदा हुए हैं, इसके जिम्मे कोई गुनाह है ही नहीं, कोई हिसाब किताब ही नहीं। ये तमाम सही अहादीस हैं, آپ صلی اللہ علیہ وسلم اور آپ کے صحابہ کے ارشادات ہے جو ہمارے اسلاف نے امانت داری سے قربانیاں دے کے ہم تک پہنچائے ہیں. اب یہ ہمارا فرض بنتا ہے کہ ہم اس کو دل سے قبول کریں, سنیں اور اس پر خوب عمل کرنے کی کوشش کریں. تو آپ میں سے جو حجاج کرام ہیں یا جہاں تک میری آواز جا رہی ہے جو سن لیں, اور جو نہ بھی سن سکیں ان کو پیغام پہنچا دیں کہ اللہ تبارک و تعالی نے آپ کو عظیم موقع عطا کیا ہے, آپ اللہ کے مہمان بن کر جا رہے ہیں, اور مہمان تب اچھا لگتا ہے جب وہ اپنے مقصد کو پا کر آئے. جب یہاں سے آپ جائیں تو آپ کے پاس جو کشکول ہے, جو آپ کے پاس برتن ہے, وہ بڑا ہونا چاہیے تاکہ اللہ کی زیادہ سے زیادہ رحمتیں اس میں آپ لا سکیں. کعبہ شریف کے بارے میں آتا ہے کہ اس میں دن میں ہزاروں سینکڑوں رحمتیں نازل ہوتی ہیں, اور پھر وہاں سے پوری دنیا میں جو مساجد میں, علماء پہ, مدارس پہ اللہ کی رحمتیں نازل ہوتی ہیں وہ کعبہ سے تقسیم ہوتی ہیں. تو آپ جب وہاں تشریف لے جائیں, یا اللہ جب بھی موقع دے دے, تو وہاں سے رحمتیں لے کے آنی ہے, وہاں سے بہترین اعمال لے کے آنے ہیں. اور نا امیدی اور اس قسم کے اعمال کے حج کر کے آ گئے اور پھر بھی کوئی دین کا اثر نہیں ہے, اس شخص کے لیے پھر مایوسی سے علاوہ کچھ نہیں بچتا. بزرگ کا واقعہ آتا ہے, حج پہ تشریف لے جاتے تھے اور جب بھی وہاں جا کے کہتے تھے لبیک اللہم لبیک, تو آواز آتی تھی غیب سے لا لبیک لک, فرماتے تھے میں حاضر ہوں, جواب آتا تھا تمہاری حاضر قبول نہیں ہے. لیکن وہ بزرگ ہر سال حج پہ جاتے تھے. ایک دفعہ بزرگ کے ساتھ ان کا خادم بھی گیا, اور اس نے سنا کہ جب بھی بزرگ کہتے ہیں لبیک جواب آتا ہے لا لبیک. خادم بڑا حیران ہوا کہ یہ تو بہت ہی بزرگ ہیں اور اللہ والے ہیں, ولی اللہ ہیں, اور جب بھی یہ جاتے ہیں تو ان کو جواب دیا جاتا ہے کہ لا لبیک. خادم نے بزرگ سے کہا کہ حضرت آپ یہاں عمرے اور حج کے لیے تشریف لاتے ہیں, اور جب بھی آپ تلبیہ پڑھتے ہیں تو آپ کو جواب آتا ہے لا لبیک, آپ کیوں تشریف لاتے ہیں؟ اتنا مشقت برداشت کر کے, سفر کر کے, زاد راہ خرچ کر کے کیوں آتے ہیں؟ بزرگ کا جواب بڑا عجیب تھا. کہنے لگے اچھا تم نے بھی سن لیا؟ کہنے لگے ہاں سن لیا. کہنے لگے اچھا بتاؤ اگر یہاں سے نہ مانگو تو کہاں سے مانگو؟ اللہ تبارک و تعالی عظیم ذات ہے, رحمت والے ذات ہیں. اگر اس قسم کا کوئی اور جگہ ہے, کوئی اور در ہے, کوئی اور عظیم ذات ہے تو مجھے اس کے پاس لے جاؤ, مجھے تو میرے ایمان نے ایک ہی در دکھایا, وہ یہ ہے. تو آپ مانگیں, اللہ تبارک و تعالی آپ کے مانگنے کے اندر رحمتیں نازل فرمائیں گے, قبولیتیں نازل فرمائیں گے. اور پھر جب حج سے تشریف لائیں تو حج کی برکتیں, کعبۃ اللہ کا اثر, اس مبارک سرزمین کا اثر, نبی کریم صلی اللہ علیہ وسلم سے ملاقات, اور یہاں تک کہ حدیث شریف میں آتا ہے کہ جو حجر اسود کو بوسہ دیتا ہے وہ اللہ سے ملاقات کرتا ہے, اللہ سے مصافحے کے برابر فضیلت ہے اس کی. تو اللہ سے مصافحے کی فضیلت کے بعد بھی کوئی بندہ اپنے گھر میں جا کے گناہوں کا مرتکب ہو, سنتوں کے خلاف کرے, اللہ کے حکم کو پس پشت ڈالے, تو پھر اللہ تبارک و تعالیٰ کا اس سے کوئی معاہدہ نہیں ہے, اس کے لیے جنت کی کوئی بشارت نہیں ہے, اور اس کا حج غیر مقبول ہے. اللہ تبارک و تعالیٰ حفاظت فرمائے. اور جو مسلمان ایمان والے چار دانگے عالم سے کعبہ شریفہ اور مدینہ منورہ تشریف لے جا رہے ہیں ان کو خوب قبولیتیں اور اعمال نصیب فرمائے. الحمدللہ رب العالمین, لا إله إلا الله وحده لا شريك له, له الملك وله الحمد وهو على كل شيء قدير. لا إله إلا الله الحليم الكريم, سبحان الله رب العرش العظيم, والحمد لله رب العالمين. نسألك موجبات رحمتك وعزائم مغفرتك والغنيمة من كل بر والسلامة من كل إثم. اللهم لا تدع لنا ذنبا إلا غفرته, ولا هما إلا فرجته, ولا حاجة إلا قضيتها, يا أرحم الراحمين ويا أكرم الأكرمين. اللهم اهدنا بفضلك فيمن هديت, وعافنا فيمن عافيت, وبارك لنا فيما أعطيت, وقنا شر ما قضيت, فإنك تقضي ولا يقضى عليك, فإنه لا يزل من واليت ولا يعز من عاديت, تبارك ربنا وتعاليت. اللهم حلل مشكلاتنا, واقضي حاجاتنا, وادفع عنا بلياتنا, واشف مرضانا, واسمع دعواتنا, إنك سميع الدعاء. اللهم إنا نسألك العفو والعافية في الدنيا والآخرة. اللهم إنا نسألك الصحة والعفة والعافية والأمانة وحسن الخلق والرضا بالقدر. اللهم إنك عفو كريم تحب العفو فاعف عنا، وإنا نسألك الجنة ونعوذ بك من النار. ربنا لا تؤاخذنا إن نسينا واخطأنا، ربنا ولا تحمل علينا إصرا كما حملته على الذين من قبلنا، ربنا ولا تحملنا ما لا طاقة لنا به، واعف عنا واغفر لنا وارحمنا، أنت مولانا فانصرنا على القوم الكافرين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. ربنا أوزعنا أن نشكر نعمتك التي أنعمت علينا وعلى والدينا، وأن نعمل صالحا ترضاه، وأدخلنا برحمتك في عبادك الصالحين، وأصلح لنا في ذرياتنا، إنا تبنا إليك وإنا من المؤمنين. ربنا اغفر لنا ولإخواننا الذين سبقونا بالإيمان، ولا تجعل في قلوبنا غلا للذين آمنوا، ربنا إنك رؤوف رحيم. اللہ تبارک و تعالی مسلمانوں کی دعائیں قبول فرمائے، جو مشکلات ہیں آسان فرمائے، جو پریشان حال ہیں اپنے غیب کے خزائن سے ان کی مدد فرمائے، جو بیمار ہیں اللہ تبارک و تعالی اپنے خاص فضل و احسان سے صحت کاملہ شفاء عاجلہ عطا فرمائے، جو مرحومین دنیا سے تشریف لے جا چکے ہیں حالت ایمان میں اللہ تبارک و تعالی درجات بلند فرمائے. ہمارے یہاں مدرسے کے محسنین میں سے ہیں اور اکثر و بیشتر حضرت والد صاحب کی خدمت میں کمر بستہ رہتے ہیں، جاوید بھائی فجر والے، وہ فجر میں اتنی اہتمام سے آتے ہیں کہ حلقہ احباب میں فجر والے کے نام سے مشہور ہوئے. ان کے والد صاحب کا آج انتقال ہوا ہے، دعا فرمائیں اللہ تبارک و تعالی جنت الفردوس میں اعلیٰ مقام عطا فرمائیں. ان کے پسمندگان کو، خصوصاً جاوید بھائی کو اور ان کے گھر والوں کو صبر جمیل اور اجر عظیم عطا فرمائیں. اللہ تبارک و تعالی مسلمانوں کے جو مختلف ممالک میں برے حالات ہیں اس کو اصلاح میں بدل دے، عافیت میں بدل دے، امن اور سکون میں بدل دے. حجاج کرام جو حج کے لیے تشریف لے جانے والے ہیں، اللہ تبارک و تعالی ان کا سفر آسان فرمائیں، قبول فرمائیں. اللہ تبارک و تعالی حرمین شریفین کی حفاظت فرمائیں، جو سازشی اور فسادی عناصر وہاں کے امن اور سکون پر حملہ ہوتے ہیں اللہ تبارک و تعالی ان کو نیست و نابود فرمائیں، اور تا قیامت جنت کے اس ٹکڑے کو قائم و دائم فرمائیں. مسلمانوں کو ایمان اور عمل کے ساتھ بار بار جانا نصیب فرمائیں. حضرت والی صاحب بھی سفر عمرے کا ارادہ رکھتے ہیں ایک دو دن میں انشاءاللہ تعالی، دعا فرمائیں اللہ تبارک و تعالی سفر مبارک فرمائیں، قبول فرمائیں اور آسان فرمائیں. جو حضرات دعائیں مانگ رہے ہیں اللہ تبارک و تعالی دعائیں قبول فرمائیں. جو اس مجلس میں موجود نہیں ہیں، آنا چاہتے تھے، یا دین سے محبت رکھنے والے ہیں اور دین کی بات سننے کا شوق رکھتے ہیں، اللہ تبارک و تعالی ان کو بھی جزائے خیر عطا فرمائیں، ان کی دعائیں بھی قبول فرمائیں اور ان کو توفیق عطا فرمائیں. جامع عربیہ احسن العلوم اور اس کی تمام شاخیں، اس کے متعلقات، کراچی کے تمام اہل علاقہ، اہل محلہ، یہاں کے نمازی مسلمان، یہاں کے مدارس، پاکستان اور اسی طرح تمام علاقے اللہ تبارک و تعالی اپنے حفظ و امان میں فرمائیں اور رحمتیں نازل فرمائیں. دنیا چند روزہ ہے، اصل تو آخرت ہے. اللہ تبارک و تعالی ایمان نصیب فرمائیں، قبر جنت کا باغ بنائیں. آپ صلی اللہ علیہ وسلم کے دست مبارک سے حوض کوثر کا پانی پینا نصیب فرمائیں اور جنت الفردوس میں مقام نصیب فرمائیں. ربنا تقبل منا انک انت السمیع العلیم، وتب علینا انک انت التواب الرحیم، فاللہ خیر حافظ وهو ارحم الراحمین. وصلی اللہ تعالی علی خیر خلقہ محمد وعلی آلہ وصحبہ اجمعین، برحمتک یا ارحم الراحمین.